यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश ठमाटा। शुरूमा प्रमुख समाचार। संचार क्षेत्रका समस्या समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाको भनाई। अर्थतन्त्रको सुधारका लागि बजेटले समेट्न नसकेका विषयलाई समावेश गरेर मौद्रिक नीति ल्याउनुपर्ने सरोकारवालाहरूको सुझाव। एक हप्तामा 63 जनामा डेंगीको संक्रमण। दैनिक पानी भर्न थालेपछि संक्रमण बढ़ने भएकाले सतर्कता अपनाउन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आग्रह। होथी विद्रोहीको आक्रमणमा परि 14 यमनी सैनिकको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुँदै। समाचार अब विस्तारमा। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले संचार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहस भन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझाव सहित संवादमा आउन आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघले आज ललितपुरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा संचार मन्त्री तिमिल सिन्हाले संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयनमा कुनै अवरोध नरहेको बताउनुभयो।
संवैधानिक हकलाई कार्यान्वयन हुन बाधा पुर्यायो सरकारले भनेदेखि देशभित्र विभिन्न विधिहरू छन्। तर हामी के चाहिँ गर्न सक्छौ भने पूर्ण प्रतिबद्धता व्यक्त गर्न सक्छौ संचार मन्त्रालयको तर्फबाट। म त्यसो भएको यो विषयमा छ भनेर संवाद गर्न चाहनुहुन्छ भनेदेखि त्यो विषयमा पनि बसेर कहिले कहीँ कतिपय कुराहरू इन्टरप्रिटेशनका कुरा हुन्छन्, न्यारेटिभहरू हुन्छन्, त्यस्ता विषयहरू छन् भने बसेर सल्लाह गर्न सकिन्छ। यहाँ मूलभूत प्रश्न मेरो हिसाबमा तपाईँहरू सबैको हितको लागि चाहिँ के हो भने सरकार जिम्मेवार हुनुपर्छ भन्ने बारेमा विवाद गर्नु परेन। सरकार जिम्मेवार हुनै पर्छ। गैर जिम्मेवार कतै भएको छ भनेदेखि तपाईँहरूको सबभन्दा ठूलो धर्म भनेको सरकारलाई प्रश्न गर्ने हो, त्यसमा कुनै पनि शंका छैन।
मन्त्री डाक्टर तिमिल सिन्हाले संचार माध्यमले प्रश्न उठाउनुपर्छ तर त्यो तथ्य प्रमाण र नैतिक आधारमा हुनुपर्छ भन्नुभयो। सरकारी विज्ञापनको दुरूपयोग भएको जानकारी प्राप्त भएपछि सरकारले आवश्यक कदम चालेको उल्लेख गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले संचार क्षेत्रका समस्या कुनै एक विषयमा सीमित नरहेको बताउनुभयो। आगामी आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरकारवालाले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा पूर्व गवर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्ने सुझाव दिनुभएको हो। पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीले मौद्रिक नीति मुलुकको खस्कन्दो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने धारणा राख्नुभयो। पूर्व गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमान योग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने बताउनुभयो। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सूचना तथा संचार मन्त्रालयले नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने सेवा प्रवाह, सूचना प्रविधिको विस्तार र सुशासनलाई मुख्य उपलब्धिका रूपमा अघि बढ़ाएको छ। मन्त्रालयले सेवा प्रवाहलाई नागरिक मैत्री, प्रविधि मैत्री र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको र बाँकी कामहरूलाई निरन्तर रूपमा कार्यान्वयनमा लगिने जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले अघि सारेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सूचना तथा संचार मन्त्रालयले सेवा प्रवाहलाई नागरिक मैत्री, प्रविधि मैत्री र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हुलाक सेवा विभाग मार्फत गवर्नमेन्ट कुरियर सर्भिस सञ्चालनमा ल्याई राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत सरकारी कागजात नागरिकको घर दैलोमै पुर्याउने सेवा विस्तार गरिएको छ। राहदानी वितरण सेवा देशभरका 75 जिल्लामा विस्तार भइसकेको छ भने जिल्ला प्रशासन कार्यालयहरूसँगको समन्वयमा हजारौं सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्न थालेका छन्। यसै गरी सरकारी कामहरूको समय सीमा र नतिजा तोकेर अगाडि बढ़ाउने गरी प्रक्रियागत रूपमा कामहरू पनि भइरहेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा,
सेवा प्रवाहलाई कसरी छिटो छरितो गर्न सकिन्छ, कसरी डिजिटल बनाउन सकिन्छ भन्ने कुरामा सरकार गम्भीर रूपमा लागेको छ। राहदानी, नागरिकता, सवारी चालक अनुमति पत्रहरू जस्ता सेवाहरू जनताको घर घरमा पुग्न थालेका छन् र त्यो विधिको रूपमा सरकारी संयन्त्रहरू बीचमा चाहिँ सम्झौता भएर त्यो प्रक्रियाको शुरू भएको हो। अब आगामी दिनहरूमा त्यो अगाडि बढ्दै जान्छ। त्यसै गरी सरकारी कामकाजहरू चाहिँ समय सीमा तोकेर नतिजा तोकेर कार्य सम्पादन गरेर अगाडि बढाउनु पर्छ भनेर प्रक्रियागत रूपमा चाहिँ त्यो अगाडि बढाइएको छ।
घर घरमा हुलाक मन मनमा हुलाक अभियान मार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अगाडि बढेसँगै सरकारी कागजात घरमै प्राप्त गर्न थालेपछि नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले बताउनुभयो। सरकारले नागरिकको घर दैलोमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित विभाग मार्फत सञ्चालन गरिएको सरकारी कुरियर सेवाको प्रगति उत्साहजनक रहेको र विभागलाई प्रविधि मैत्री बनाउने तथा संस्थागत सुधारका विभिन्न कार्यक्रम कार्यान्वयन भएसँगै राहदानी सवारी चालक अनुमति पत्र स्वास्थ्य सामग्री तथा अन्य सरकारी कागजात नागरिकको घरसम्म सुरक्षित र प्रभावकारी रूपमा ढुवानी हुन थालेको महानिर्देशक पंगेनीले जानकारी दिनुभयो।
अहिले हामीले पासपोर्ट 75 जिल्लामा नागरिकको घर दैलोमा पुर्याउन थालेका छौँ। लाइसेन्स पनि जिल्लामा गएका थिएनन् त्यो पनि गएको छ। शैक्षिक प्रमाण पत्र पनि घर घर पुर्याउन गरी हामीले कार्ययोजना बनाइसकेका छौँ, अघि बढिसकेका छौँ। घर घरमा पुर्याउँदा व्यवहार सामग्रीले जहाँ घरमा सरकार पुग्छ अनि सरकार र जनताको मन नजिकै हुँदो रहेछ, खुसी हुनुभएको छ, उहाँहरू आशावादी पनि हुनुभएको छ, हामी पनि उत्साहित भएको छौँ।
सरकारले 100 दिनमा के काम गर्ने र आगामी दिनमा कुन दिशा र गतिमा काम गर्ने भन्ने विषयमा पूर्ण रूपमा स्पष्ट भएर अगाडि बढेको जनाएको छ। समग्रमा सरकारले शासकीय सुधारका 100 बुँदालाई सुशासन र सुधार कार्ययोजनामा कार्यान्वयन गरिसकेको र धेरै विषयमा उपलब्धि पनि देखिएको सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हा बताउनुहुन्छ।
100 दिनमा हामीले गर्ने काम के हो, लिने दिशा कुन हो र हामी कुन स्पिडमा काम गर्छौ भन्ने कुरा चाहिँ कंक्रिट रूपमा काम गरेर चाहिँ हामी अगाडि बढेका छौँ। देश सही मार्गमा छ कि छैन भन्ने कुरा चाहिँ मूलभूत रूपमा महत्वपूर्ण कुरा हो। समग्रमा देशले 100 बुँदा सुशासन र सुधार कार्ययोजनामा कार्यान्वयन गरिसकेको छ। धेरै कुराहरू उपलब्धिको रूपमा देखिसकेको छ। कतिपय कुराहरू कन्टिन्युड रूपमा चाहिँ गर्नुपर्ने कामहरू जारी पनि छन्।
सूचना तथा संचार मन्त्रालयका अनुसार यी सुधारात्मक कार्यक्रमले सरकारी सेवा प्रवाहलाई छिटो पारदर्शी र नागरिक मैत्री बनाउँदै सरकारी कार्यालयमा सेवाग्राहीको अनावश्यक आवत जावत घटाउने लक्ष्यलाई सहयोग पुर्याएको छ। आगामी दिनमा पनि डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल,
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आर्थिक अपराधमा संलग्नलाई कार्यवाही गर्दा आफ्नो पार्टी व्यक्ति नेता वा नातागोता नहेरी सरकारको समर्थन गर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले आर्थिक अपराध विरूद्ध सरकारले कानूनी ढंगले अघि बढ़ाएको कार्यवाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन भए पनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएकोमा भने आपत्ति जनाउनुभयो। मुआवजा सम्बन्धी विवाद समाधान भएसँगै जयनगर बर्दिवास 18 किलोमिटर रेलमार्ग निर्माण शुरू भएको छ। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआवजा सम्बन्धी विवाद समाधान भएसँगै धनुषा र महोत्तरीमा ट्र्याक निर्माण शुरू भएको र आगामी 2 वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेशनलले काम थालेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरे लेखमा आज बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जगदुल्ला 4 माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट अन्ताजी 25 मिटर तल खस्दा दुर्घटना हुँदा त्रिपुरा सुन्दरी नगरपालिका 8 डोल्पाका 38 वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पद्म रावलले जानकारी दिनुभयो। यसै गरी जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदो सहितको बाढ़ीमा परेर 1 महिलाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। लेदो सहितको बाढ़ीले बगाउँदा स्थानीय 56 वर्षीय आनन्दी विकको मृत्यु भएको प्रहरीले जनाएको छ। भारी वर्षाका कारण दाप्चा खोला र रोशी खोलामा आएको बाढ़ीले पुननिर्माण भइरहेको बीपी राजमार्गको डाइभर्सन बगाएपछि यातायात अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले नमोबुद्ध र पनौती क्षेत्रमा वर्षा भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर रेडसीको तटीय क्षेत्रमा रहेको हो डैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा 14 यमनी सैनिक मारिएका छन्। सरकार समर्थक फौजले होडैडाको दक्षिणको हेस जिल्लामा केही घण्टासम्म चलेको झडपपछि आक्रमणलाई साम्य पार्न सफल भएको जनाएको छ। विरोधी पक्षमा कति मारिए भन्ने संख्या खुलाइएको छैन। चीनका राष्ट्रपति शी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन स्वस्थ र स्थिर विकासतर्फ लैजान तयार रहेको बताउनु भएको प्योङयोङका राज्य संचालित संचार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सिक्टा सिंचाई आयोजनाको काम समय सीमाभित्र सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ। आयोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले आयोजनाको सफल कार्यान्वयनले बाँकी जिल्लामा कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने भएकाले विलम्ब गर्न नहुने बताउनुभयो। स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले कर्मचारी तथा लाभान्वित किसानसँग अन्तर्क्रिया समेत गर्नुभयो भने आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सिक्टा सिंचाई आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगंज उपमहानगरपालिकाको 42,766 हेक्टर कृषियोग्य जमीनमा भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य आर्थिक वर्ष 2061-62 शुरू भएको हो। मुस्ताङमा पछिल्लो समय स्वदेशीसँगै विदेशी पर्यटकको आगमन निकै बढ़ेको छ। यसकारण त्यस क्षेत्रका व्यवसायी निकै उत्साहित देखिएका छन् भने पर्यटन पूर्वाधारको थप विकासका लागि तीनै तहको सरकारसँग जोरदार माग पनि गरिरहेका छन्। भारतमा यस समयमा निकै गर्मी हुने भएकाले र विद्यालयहरूमा समेत विदा हुने भएकाले अहिले मुस्ताङ क्षेत्रमा विदेशीमा विशेष गरी भारतीय पर्यटकको आगमन निकै बढ़ेको मुस्ताङ टुकुचेका नीरज तुलाचनले बताउनुभयो। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कालीगण्डकी करिडोर अन्तर्गत कोरोला सड़कलाई पर्यटकीय राजमार्गका रूपमा विकास गरिने बताउनु भएको छ। मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्धन सम्बन्धी छलफलमा पर्यटन मन्त्री पौडेलले कालीगण्डकी करिडोर अन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरोलासम्मको सड़कलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना रहेको बताउनुभयो।
उहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समय अनुसार खेल राति 2:15 न्यूयोर्क न्यूजर्सी स्टेडियममा शुरू हुनेछ। विश्वकपमा चर्चित यी दुई टोली बीचको खेललाई पनि खेल प्रेमीहरूले निकै चासोका साथ हेरेका छन्। ब्राजिलले विश्वकपमा 5 पटक विश्वकपको उपाधि जितेको छ भने नर्वेले उपाधि नजिते पनि 4 पटक फाइनलसम्म पुगेको इतिहास छ। यस्तै मोरक्को फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। ह्युस्टन स्टेडियममा आज बिहान भएको अन्तिम 16 खेल सह आयोजक क्यानाडालाई 3-0 गोलले हराउँदै मोरक्कोले अन्तिम 8 स्थान बनाएको हो। यससँगै मोरक्को जारी विश्वकपको क्वार्टर फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। क्वार्टर फाइनलमा मोरक्कोले साबिक उपविजेता फ्रान्ससँग खेल्नेछ। स्टार स्ट्राइकर किलियन एम्बाप्पेको निर्णायक गोलसँगै फ्रान्स फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको अन्तिम 16 खेलमा फ्रान्सले पाराग्वेलाई 1-0 गोलले हरायो। फ्रान्सका लागि एम्बाप्पेले 70 चौथो मिनटमा पेनाल्टी मार्फत निर्णायक गोल गरे। डिजिरे डुएलाई डिबक्स भित्र डिएगो गोमेजले लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान एम्बाप्पेले सही सदुपयोग गरेका थिए। साबिक उपविजेता फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डमा जुलाई 21 तारीखदेखि शुरू हुने त्रिदेशीय सिरिजमा भाग लिन जाने खेलाड़ीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले आज खेलाड़ीको विदाई गरेका छन्। कर्णाली प्रदेश रंगशालामा नेपाल लिजेण्ड्स र कर्णाली लिजेण्ड्स बीच आगामी शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाड़ी गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरूङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्का लगायत सहभागी हुने एकाडेमीका अध्यक्ष शशी केसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो। अब मौसम। आज राति मध्य प्रदेशका एक दुई स्थान, कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थान, कर्णाली प्रदेशका पहाड़ी भूभाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। संचार क्षेत्रका समस्या समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाको भनाई। अर्थतन्त्रको सुधारका लागि बजेटले समेट्न नसकेका विषयलाई समावेश गरेर मौद्रिक नीति ल्याउनुपर्ने सरकारवालाहरूको सुझाव। एक हप्तामा 63 जनामा डेंगीको संक्रमण, दैनिक पानी पर्न थालेपछि संक्रमण बढ़ने भएकाले सतर्कता अपनाउन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आग्रह। हुथी विद्रोहीको आक्रमणमा परि 14 यमनी सैनिकको मृत्यु र विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुँदै। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।